أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم اللهم صل على محمد وآله الطاهرين. ناظرین اکرام سحر عالمی نیٹورک کی جانب سے براہ راست نشر ہونے والا پروگرام راہ زندگی کے ہمراہ آپ کا میزبان کفایت حسین حاضر خدمت ہے. اس پروگرام میں میں آپ کو اپنی جانب سے اور اسٹوڈیو میں موجود اپنی ٹیم کی جانب سے بہت بہت خوش آمدید کہتا ہوں, اور پوری دنیا میں جہاں کہیں بھی ہمارا یہ پروگرام دیکھا جا رہا ہے, اور آپ تمام ناظرین کی خدمت میں دل کی گہرائیوں سے ہدیہ سلام پیش کرتا ہوں. ناظرین کرام, امام محمد باقر علیہ الصلوۃ والسلام کی ایک حدیث ہے, اس کے ذریعے اپنی گفتگو کا آغاز کر رہا ہوں. امام فرماتے ہیں کہ اگر کسی مومن سے تم محبت کرتے ہو تو اس کو ماہ مبارک رجب کی آمد سے آگاہ کرو. اگر کسی سے محبت کرتے ہو, دوستی ہے کسی سے, تو اس کو ماہ مبارک رجب کی آمد سے آگاہ کرو. ناظرین, میں یہاں پر آپ تمام ناظرین کو اس کی یعنی آگاہ کرتا ہوں, اگرچہ آپ آگاہ ہیں لیکن میں اپنا وظیفہ ادا کر رہا ہوں کہ کل انشاءاللہ رجب کی پہلی تاریخ ہے, اور ہمارے انہی امام حضرت امام محمد باقر علیہ الصلوۃ والسلام کی ولادت کی تاریخ ہے. اور ایک بہت اہم چیز یہ ہے کہ کل جب پہلی رجب ہے تو وہ شب جمعہ بھی ہے, اور آپ دیکھیے کہ جمعرات سے اور شب جمعہ سے جو بڑی عظیم یعنی عظیم دن ہے اور بہت اہمیت رکھتی ہے, اس سے اس رجب کا آغاز ہو رہا ہے. خداوند عالم سے دعا کرتے ہیں کہ آپ تمام ناظرین کے لیے اور دنیا کے تمام مسلمانوں کے لیے اور ہم سب کے لیے یہ مہینہ انشاءاللہ بہت مبارک ہو. اور یہ مہینہ جو حضرت امیر المومنین علیہ السلام سے منسوب ہے, حضرت امیر المومنین علیہ السلام کے صدقے میں خداوند عالم ہمیں توفیق دے کہ جو رجبیون کہلاتے ہیں ان میں ہمارا شمار ہو. ناظرین, پروگرام راہ زندگی کے ہمراہ ایک مرتبہ پھر آپ کی خدمت میں حاضر ہیں. انشاءاللہ اس میں ہم گفتگو کریں گے اپنے مہمان جناب حسن رضا کریمی صاحب قبلہ سے. پہلے تقلید کے حوالے سے کچھ گفتگو ہوگی, اس کے بعد جو آپ کے سوالات ہوں گے انشاءاللہ ان کے جوابات دیے جائیں گے. ناظرین, اگر آپ ہم سے رابطہ کرنا چاہتے ہیں تو پروگرام میں اگر آپ براہ راست فون کرنا چاہتے ہیں تو ہمارا نمبر نوٹ کیجیے. ہمارے نمبرس ہیں 00982537839150 اور 00982537839152. اور ناظرین, اگر آپ واٹس اپ کے ذریعے آپ ہمیں اپنا میسج بھیجنا چاہتے ہیں اور ہمیں اپنا سوال دینا چاہتے ہیں تو ہمارا فون نمبر ہے 00989873759012. اور اگر وائبر کے ذریعے آپ ہم سے جڑنا چاہتے ہیں تو ہمارا پھر یہی نمبر ہے 00989873759012. اگر آپ ای میل کرنا چاہتے ہیں تو ہمارا ای میل ایڈریس ہے urdu.tv@sahar.tv.ir. اور اگر آپ ہماری ویب سائٹ کے ذریعے لائیو پروگرام دیکھنا چاہتے ہیں, براہ راست پروگرام دیکھنا چاہتے ہیں تو ہماری سائٹ پر آئیے, اور ہماری سائٹ کا ایڈریس ہے urdu.sahar.tv. ناظرین, ہمارا ساتھ دیجیے, اپنی گفتگو کا آغاز کرتے ہیں اپنے مہمان جناب حسن رضا کریمی صاحب قبلہ کے ساتھ. حضور, السلام علیکم.
وعلیکم السلام ورحمۃ اللہ.
قبلہ, پروگرام میں آپ کو خوش آمدید کہتے ہیں اور بہت شکر گزار ہیں کہ ایک مرتبہ پھر آپ نے ہماری دعوت کو قبول فرمایا.
ہم بھی آپ کا اور تمام خادمین سحر ٹی وی کا تہ دل سے شکریہ ادا کرتے ہیں جی, اور ساتھ ہی سامعین, محترم سامعین اور محترم ناظرین کی خدمت میں سلام و تحیات عرض کرتے ہیں.
جی, بہت شکریہ. حضور, دیکھیے آج ہماری گفتگو اور ہے یہ تقلید کے حوالے سے, جو کچھ سوالات ہمارے آئے ہیں اس حوالے سے, اس کے بعد انشاءاللہ جو ناظرین ہم سے رابطہ کریں گے اور سوالات ہوں گے انشاءاللہ ان کے جوابات دیے جائیں گے. ایک سوال کیا ہے ہمارے ایک عزیز نے کہ اگر کوئی شخص کسی مجتہد کی پہلے سے تقلید کرتا رہا ہے لیکن اس کے بعد اس کو شک ہوتا ہے کہ آئے وہ جامع الشرائط تھا, اس میں وہ شرائط پائے جاتے تھے کہ اس کی تقلید کی جائے, یا اس میں وہ شرطیں نہیں پائی جاتی تھی, تو اس کا اب اس کی ذمہ داری کیا ہے, اور اس سے پہلے جو اس نے اعمال انجام دیے ہیں ان کا کیا ہوگا؟
یہ بہت اچھا سوال ہے. اگر اس نے تقلید شروع کرنے کے پہلے جی تحقیق کی تھی یا نہیں کی تھی, اگر بغیر تحقیق کے, بغیر جستجو کے, بغیر ماہرین کے مشورے سے اس نے ایسی تقلید شروع کر دی جی, اور بعد میں اسے شک ہو رہا ہے کہ واقعی یہ جن کی میں تقلید کر رہا ہوں ان کی وہاں شرائط پائی جاتی ہیں یا شرائط پائی نہیں جاتی ہیں,
صحیح,
ایسی صورت میں اس پر ضروری ہے, لازم ہے کہ وہ فوراً تحقیق کرے,
بالکل
تفحص کرے
جی
کہ آیا جن کی میں تقلید کر رہا ہوں وہ ان کے وہاں تمام شرائط تقلید پائی جاتی ہے یا نہیں پائی جاتی ہے.
صحیح,
اگر شرائط تقلید پائی جاتی ہے تو باقی رہے گا
جی,
اور اگر شرائط تقلید نہیں پائی جاتی ہے تو واجب ہے تقلید کا بدلنا,
کسی اور کی طرف وہ رجوع کرے,
رجوع کرے جس جی جس کے وہاں تمام شرطیں پائی جاتی ہیں.
لیکن حضور, اب تک جو اس نے عمل انجام دیے ہیں اس کے سلسلے میں,
اس کے سلسلے میں یہ ہے کہ اس کے پہلے ہم نے بیان کیا تھا کہ اگر جو ہے جاہل قاصر جاہل مقصر, ساری تفصیل گفتگو اس کے پہلے
جی
بیان
جی
کی,
بالکل بالکل,
خلاصے کے طور پر بیان کر دوں کہ جس کی اسے تقلید کرنی چاہیے تھی اگر وہ اجازت دیتے ہیں ان کے فتوے کے مطابق ہے وہ سارے اعمال
صحیح,
تو اعمال صحیح ہیں,
بالکل.
اگر فتوے کے مطابق نہیں ہیں ان کے, یا وہ اس کی اجازت نہیں دیتے ہیں, تو پھر ان کی قضا کرنی پڑے گی اسے. البتہ اس میں اختلاف فتاوی تھا, اس کے پہلے ہم نے بیان کیا تھا.
جی جی, بالکل.
اور جی فرمائیے. ابراہم مسئلہ یہ کہ چونکہ اس میں امام رحمۃ اللہ علیہ کے بھی نظریہ بیان کیا جائے کہ اگر اس نے مثلاً کی تحقیق کی تھی
جی
صحیح ہے
صحیح,
یا مثلاً کہ اسے یقین تھا کہ جس کی میں تقلید کر رہا ہوں اس کے وہاں شرائط پائے جاتے ہیں
صحیح,
لیکن بعد میں کچھ عرصہ گزرنے کے بعد وہ شک کر رہا ہے کہ آیا جو میں نے یقین کیا تھا وہ یقین میرا صحیح ہے یا نہیں.
جی
یعنی شک ہمارا کہاں جا رہا ہے, خود یقین کی طرف جا رہا ہے.
بالکل,
کہ مجھے یقین تھا کہ ان کے وہاں شرائط پائی جاتی,
لیکن وہ یقین صحیح تھا,
لیکن اب یقین صحیح تھا یا نہیں تھا, ان کے وہاں شرائط پائی جاتی تھی یا نہیں پائی جاتی تھی. ایسی صورت میں بھی امام رحمۃ اللہ علیہ کا نظریہ یہ ہے کہ وہ احتیاط کے طور پر تفحص کرے گا, تحقیق کرے گا, اور اگر جامع شرائط ہے تو ان کی تقلید باقی رہے گا ورنہ بدلے گا. ایک چیز اور ایک گوشہ انہوں نے اور بیان فرمایا کہ لیکن اگر اسے یقین تھا کہ یہ جن کی میں تقلید کر رہا ہوں وہ ان کے وہاں تمام کی تمام شرطیں پائی جاتی ہیں,
اور یقین بھی صحیح تھا,
یقین صحیح
بالکل,
اب کچھ عرصہ گزرنے کے بعد شک ہو رہا ہے کہ کچھ شرطیں ان کے وہاں ایسا تو نہیں ختم ہوگی, مثلا عادل عدالت ہے یا نہیں, یا عالم تھے اس وقت عالم ہے یا نہیں ہے.
بالکل بالکل,
ایسی صورت میں وہ اپنے یقین پر پابرجا رہے گا
جی جی,
اور تفحص کرنے کی کوئی ضرورت نہیں ہے,
انہیں کی تقلید پہ باقی رہے گا. جی ٹھیک ہے حضور, ایک ہمارے دوست ہیں انہوں نے سوال کیا ہے کہ ہمارے یہاں ماہ مبارک رمضان میں یا محرم وغیرہ میں مثلا ایک سلسلہ ہوتا ہے, ذاکرین آتے ہیں, خطبہ اعظام آتے ہیں تقاریر کرنے کے لیے, پھر وہ ممبر سے کہتے ہیں کہ مثلا اگر ان سے کوئی فتویٰ پوچھا جاتا ہے یا کوئی سوال پوچھا جاتا ہے تو کہتے ہیں کہ اس میں میری نظر یہ ہے, اس طرح سے وہ فتوے دیتے ہیں, تو ان کی ذمہ داری کیا ہے, کیا یہ صحیح ہے؟
دیکھیے فتویٰ دینا یعنی اللہ کا حکم بیان کرنا
جی
ہے نا, یہ اگر ان کے وہاں اجتہاد کی صلاحیت نہیں پائی جاتی ہے
جی بالکل,
تو قطعاً فتویٰ دینا حرام ہے, اور روایت کے مطابق اس کا ٹھکانہ جہنم ہے.
اللہ اکبر,
چونکہ وہ اللہ پہ بہتان لگا رہا ہے, الزام لگا رہا ہے
جی.
یعنی خداوند متعال کا حکم بیان کر رہا ہے, درحالے کی اس کو کچھ نہیں معلوم
ہے. یعنی اپنا حکم بیان کر رہا ہے لیکن اس کی
نسبت دے رہا ہے خداوند متعال کی طرف.
جی بالکل,
یہ صحیح نہیں ہے.
صحیح,
لیکن اگر اس کے وہاں واقعی مجتہد ہے, وہ اس کے وہاں شرائط پائی جاتی ہیں
جی,
لیکن مجتہد ہے بتا دے خود, لیکن کچھ شرطیں مثلاً کہ عادل نہیں ہے مثلاً,
صحیح,
اگر وہ بیان کر رہا ہے اور اس لیے بیان کر رہا ہے کہ لوگ سنیں اور عمل کریں, تب بھی جائز نہیں ہے.
جی جی بالکل,
لیکن اگر تمام شرائط پائی جا رہی ہیں, جامع شرائط ہیں اور بیان کرے, تب تو کیا کہیں
حضور؟ کہاں ہمارے یہاں تو ذاکرین کی بات ہو رہی ہے,
ذاکرین کی بات,
زیادہ زیادہ مثلا جو مبلغین جاتے ہیں تو وہ مجتہد کی یعنی جامع شرائط تو نہیں ہوتے ہیں,
تو قطعاً جائز نہیں ہے اپنا نظریہ بیان کرنا. البتہ بہت اچھی چیز ہے کہ اگر فقہا کا نظریہ بیان کریں, مجلسوں میں ہماری یہ چیز رائج ہو جائے کہ ہم جہاں جو ہے تمام دینی مسائل بیان کرتے ہیں وہاں ایک احکام شرعی بھی ان کو معلومات ہونی چاہیے. چونکہ احکام شرعی کا جاننا, اس کے پہلے بھی بیان کیا تھا ہم نے کہ احکام شرعی کا جاننا سیکھنا واجب ہے لوگوں پر, جو مبتلا بے مسائل ہیں, جو روزمرہ پیش آنے والے مسائل ہیں, ان کا سیکھنا واجب ہے.
جی جی بالکل صحیح.
تو کیا بہتر ہے کہ ہم جو ہے وہ ہم کہتے بھی ہیں کہ ہماری مجلسیں درسگاہ ہیں, تو اگر درسگاہ ہیں تو ہم اس کو واقعی عملی طور پہ جو واجبات ہیں ان کو یعنی واجبات واجب مسائل جو ہیں ان کو پہنچائیں, بیان کریں.
اچھا وہ تو ہے ذاکرین کی طرف سے, لیکن خود عوام کی ذمہ داری بھی ہے کہ وہ علماء سے پوچھیں.
جی جی پوچھیں
تاکہ وہ مجبور ہو جائیں.
بالکل بالکل صحیح ہے.
جی جی بالکل, نہیں اگر ایسا ہو جائے تو واقعی بہت اچھا ہے, یعنی صرف فضائل اور مصائب نہ رہیں بلکہ
یہ سب بھی چیز
بالکل درس کا ایک ہو جائے. اچھا حضور, ایک سوال اور کیا گیا ہے, وہ یہ ہے کہ مثلا ایک لڑکی ہے, ایک بچی ہے 9 سال کی, وہ تحقیق کیے بغیر کسی کی تقلید کرتی ہے, یعنی ماں باپ جس کی تقلید کرتے ہیں اسی کی تقلید وہ بھی شروع کرتی ہے, اور بعد میں اس کو احساس ہوتا ہے کہ یہ جن کی تقلید ہمارے والدین کر رہے ہیں میری نظر میں ان سے بہتر فلاں ہیں, عالم جو ہے فلاں ہیں, اور مجھے ان کی تقلید نہ کر کے ان کی تقلید کرنی چاہیے تھی
جی,
تو اس کی ذمہ داری کیا ہے؟
جی اب اس میں یہ دیکھنا پڑے گا کہ یہ والدین نے جو تقلید شروع کی تھی انہوں نے تحقیق کی تھی, جستجو کی تھی.
صحیح.
اگر انہوں نے ماہرین سے پوچھ کے جو ہے وہ تقلید,
سب سے بڑا مسئلہ اس میں وہ تحقیق والا,
تحقیق والا
انسان اطمینان حاصل
کرے, اہل خبرہ سے پوچھے, دریافت کرے.
بے شک
اگر والدین نے یہ کام کیا تھا
جی,
اور والدین نے جب لڑکی کو بتایا کہ تم فلاں کی تقلید کر لو, ان کو بھی یقین حاصل ہو گیا کہ ہاں وہ عالم ہیں والدین کے کہنے سے, اگر والدین نے تحقیق کی تھی اور ان کے بتائے پہ اس لڑکی کو یقین حاصل ہو گیا ہے, تو ایسی صورت میں وہ
جی
اسی پہ باقی رہے گی.
جی جی
تقلید نہیں بدلے گی, اور تفحص اور تحقیق کی بھی ضرورت نہیں ہے.
صحیح.
لیکن
جی
اگر والدین نے تحقیق نہیں کی تھی
جی,
یا والدین نے تحقیق کی تھی مگر جب لڑکی سے بتایا تو لڑکی کو یقین حاصل نہیں تھا مگر چونکہ والدین تھے کہہ رہے تھے اس نے مان لیا,
بالکل بالکل,
لیکن اسے یقین حاصل نہیں تھا. اب جب اس کو شک ہو رہا ہے کہ یہ عالم ہے یا عالم نہیں ہے, ایسے صورت میں اس کا وظیفہ یہ ہے کہ اس کی ذمہ داری یہ ہے کہ وہ تحقیق کرے, اور اگر وہی عالم ہے تو کیا کہنا
صحیح,
اگر وہ عالم نہیں ہے دوسرے عالم ہے تو تقلید یہاں پر بدلنا ضروری ہے.
اچھا حضور, یہاں پہ یہ اور واضح کر دیجیے آپ کے تحقیق سے مراد کیا ہے, یعنی پہلے اگرچہ آپ بتا چکے ہیں کہ کس طریقے سے, لیکن پھر بھی کس طرح سے تحقیق.
دیکھیے معمولاً جو ہے ہمیں یہ دیکھنا ہے کہ کس مجتہد کے وہاں تمام شرطیں پائی جاتی ہیں اور کون عالم ہے.
جی
تو ظاہر سی بات ہے کہ ایک عام آدمی تو یہ کام نہیں کر سکتا,
بالکل.
اس کی ذمہ داری ہے کہ وہ لوگ جو ماہرین ہیں اس فن کے,
صحیح,
علماء کرام ہیں, ان سے دریافت کرے.
جی
اگر علماء کسی ایک کو کہہ رہے ہیں کہ فلاں عالم ہے,
جی,
تو اس کے اوپر اعتماد کیا جا سکتا ہے.
صحیح بالکل, اتنی ذمہ داری ہے انسان کی. حضور ایک اور سوال ہے, وہ یہ کہ مثلا سوال کیا گیا ہے کہ آپ یہ کہتے ہیں کہ مرد اور عورت دونوں برابر ہیں اور اسلام نے دونوں کو برابری کا درجہ دیا ہے, اور لیکن ہم یہ دیکھتے ہیں کہ جب تقلید کا مسئلہ چونکہ چل رہا ہے کہ ہم دیکھتے ہیں کہ یہاں پہ عورت کو الگ رکھا گیا ہے, عورت جو ہے مرجع نہیں بن سکتی, یہ صرف حق ہے مرد کا, مرد مرجع بن سکتا ہے. تو عورت کیا بالکل مرجع نہیں بن سکتی, یا خواتین کے لیے مرجع بن سکتی ہے, مردوں کے لیے مرجع نہیں بن سکتی, ذرا اس کو واضح کیجیے.
دیکھیے جہاں تک علم کا مسئلہ ہے, ہمارے وہاں علم کا دروازہ بالکل کھلا ہوا ہے.
جی
ہر آدمی آ کے تعلیم حاصل کر سکتا ہے اور اجتہاد کے درجے پہ پہنچ سکتا ہے,
بے شک
مجتہد ہونے میں کوئی مشکل نہیں ہے. عورت مجتہد ہوتی ہیں, ہو سکتی ہیں, گزری بھی ہیں اور ہوں گی بھی بہت, لیکن مسئلہ یہاں تک
تقلید نہیں کریں گی,
وہ اپنی ذمہ داری اپنے فتویوں کے مطابق عمل کریں گے, لیکن مسئلہ یہ کہ آیا وہ مرجع بن سکتی ہیں یا نہیں,
دوسرے اس کی تقلید کر سکتے ہیں یا نہیں,
یا حتیٰ خود خصوصی مسائل میں, خواتین کے خصوصی مسائل میں وہ مرجع بن سکتی ہیں یا نہیں.
جی
مرجع کے لیے ایک اساسی شرط ہے رجولیت کی, مرد ہونا چاہیے,
مرد ہونا چاہیے بالکل,
اور یہ شرط ان کے وہاں نہیں پائی جاتی ہے, لہذا وہ کسی کی مرجع نہیں بن سکتی ہیں.
جی بالکل,
لیکن تحقیق اجتہاد کا دروازہ کھلا, اجتہاد کر سکتی ہیں, لیکن مرجع بے عنوان مرجع کی لوگ ان کی تقلید کریں, ان کی طرف رجوع کریں,
جی
یہ کام
خواتین کے لیے بھی نہیں ہو سکتی,
نہیں کسی کے لیے نہیں.
اچھا اس کے خیر الگ پھر وہ ہوں گی, اور یہ مفصل بحث ہوگی کہ مرد کی شرط ہی کیوں ہے.
جی
مثلا ہو سکتا ہے اس لیے کہ ان کے جذبات جو ہیں مثلا وہ,
دیکھیے کوئی بھی حکم الہی فلسفے سے خالی نہیں ہے,
بالکل
ممکن ہے ہمیں معلوم ہو ہم اس فلسفے تک پہنچ پائیں, ممکن ہے اس کی حکمت تک ہم نہ پہنچ پائیں.
بالکل بالکل صحیح فرمایا آپ نے.
خلقت کے اعتبار سے بھی عورت اور مرد کی خلقت میں بھی متفاوت ہے, جو سبھی جانتے ہیں.
بالکل بالکل,
ہے نا, ان کے وہاں عاطفہ بہت زیادہ رکھا گیا ہے تاکہ بچوں کی تربیت اچھی طرح کر سکے, ہے نا, مردوں کے وہاں ان کی بنسبت کم ہے.
جی جی
ان کے وہاں مدیریت کا جذبہ زیادہ ہے, یہ طرح
بالکل, یعنی یہ ایک پھر تفصیلی باب ہے جس پر ایک مفصل گفتگو ہونی چاہیے. حضور بہت شکریہ, اگر آپ اجازت دیں تو ہم پروگرام کے دوسرے حصے کی طرف یہاں پر چلتے ہیں. ناظرین ہماری گفتگو چل رہی ہے جناب حسن رضا کریمی صاحب قبلہ سے اسلامی مسائل اور شرعی مسائل کے حوالے سے, اور آپ سے گزارش ہے کہ پروگرام کے آخر تک آپ ہمارے ساتھ رہیے گا, اور اگر کوئی سوال ہے تو آپ ہمیں سوال کیجیے, ہمارے مہمان انشاءاللہ آپ کا جواب دیں گے. آپ ہمیں اجازت دیجیے, ملتے ہیں مختصر سے وقفے کے بعد. ناظرین ایک مرتبہ پھر پروگرام میں آپ کا خیر مقدم ہے, اور آپ سے گزارش ہے کہ آپ آئیے ہمارا ساتھ دیجیے, اپنے مہمان سے گفتگو آگے بڑھاتے ہیں, اور آپ میں سے جو ناظرین ہم سے رابطہ کرنا چاہتے ہیں پھر ان کے سوالات سنتے ہیں. حضور اگر آپ اجازت دیں تو ہم اپنے سوالات کا سلسلہ شروع کرتے ہیں. حضور ایک سوال آیا ہے, یعنی ہمارے ایک دوست ہیں, انہوں نے شاید لندن سے ہیں, انہوں نے یہ سوال کیا ہے کہ حجاب کے سلسلے میں, سوال ہے پردے کے سلسلے میں, کہتے ہیں کہ کیا مرد حجاب نہ کرنے کی صورت میں, یعنی زور زبردستی کے ذریعے سے یا مار پیٹ کے ذریعے سے, اپنی بیوی سے پردہ کرا سکتا ہے؟
دیکھیے جہاں تک امر بالمعروف اور نہی عن المنکر کے کچھ شرائط ہیں,
جی
پہلے بتا دوں کہ اصلاً زبردستی اور زور مار پیٹ اصلاً یعنی اجبار کر کے پردہ کرانا صحیح نہیں ہے,
صحیح
زبردستی صحیح نہیں ہے.
جی
دوسرا راستہ شریعت نے بتایا ہے,
جی
اور مرد کے اختیار میں ہے,
بالکل
اس میں تو زبردستی نہیں کر سکتا وہ,
صحیح,
لیکن عورت بغیر اجازت کے گھر سے باہر نہیں نکل سکتی. مرد کو یہ اتنی اتھارٹی حاصل ہے کہ وہ کہے کہ بغیر پردے کے تم گھر سے باہر نہیں نکل سکتی.
جی
اب اس میں اس کی اطاعت واجب ہے, ضروری ہے, صحیح ہے.
جی
اب یہ کہ مار پیٹ یہ اس کی شریعت نے اجازت نہیں دی ہے, چونکہ اس کے مراحل ہیں,
صحیح,
امر بالمعروف اور نہی عن المنکر کے مراحل ہیں. اگر تمام شرطیں پائی جاتی ہیں,
جی
تمام شرطیں پائی جاتی ہیں,
جی
تو اس میں دو مرحلے تک انسان کو اختیار ہے, ایک تو عملی طور پہ کہ مثلا چہرہ پھیر لے یا اس کی طرف متوجہ نہ ہو,
جی
اور ایک قولی لسانی یعنی منہ سے کہے کہ تم جو ہے وہ پردہ کرو, یہ اس طرح کی چیزیں. لیکن مار پیٹ کا دائرہ جو ہے وہ پھر اس سے بالا تر ہے, وہ جی حکومت اسلامی سے اس کا ربط ہے.
بالکل, یعنی مار پیٹ نہیں سکتا لیکن اس کو اتنا اختیار ہے کہ وہ کہہ سکتا ہے کہ میری اجازت کے بغیر باہر نہیں جا سکتی.
اس میں اس کی اطاعت ضروری ہے اور ہاں واجب ہے.
حضور اگر آپ اجازت دیں تو ابھی ہمارے کوئی ناظرین میں سے کوئی کالر ہیں, دیکھتے ہیں ان کا سوال کیا ہے. جی السلام علیکم. ہاں شاید رابطہ ان سے ہمارا جو ہے منقطع ہو چکا ہے، تو ہم اپنی گفتگو کو آگے بڑھاتے ہیں۔ حضور، اب یہ بتائیے کہ ایک خاتون ہے، وہ پردہ نہیں کرتی ہیں، اچھا معاف کیجیے گا، ابھی مجھے پھر بتایا گیا ہے کہ رابطہ برقرار ہو چکا ہے ہمارا۔ جی السلام علیکم۔
وعلیکم السلام۔
جی پروگرام میں آپ کو خوش آمدید کہتے ہیں اور کال کرنے کے لیے بہت بہت شکریہ۔ اپنا نام بتائیے اور کہاں سے آپ کال کر رہے ہیں؟
میں فی الحال دبئی سے بات کر رہا ہوں، میرا نام رضا ہے۔
جی فرمائیے۔ جی فرمائیے، آپ کا سوال کیا ہے؟
عرض یہ ہے کہ میرا اکاؤنٹ جو ہے وہ کراچی میں ہے،
صحیح،
اور تقلید میری امام خمینی رضی اللہ عنہ کی ہے۔
جی،
اور وہاں کے اوپر ایک قومی بچت اسکیم ہے گورنمنٹ کی، اس میں میرا پیسہ ہے،
صحیح،
تو وہاں سے دونوں یہاں سے سود ملتا ہے۔
جی جی جی،
تو اس میں کیا حکم ہے شریعت کا؟
جی جی بالکل ٹھیک ہے، بہت شکریہ حضور، بہت شکریہ،
بہت بہت
جی،
اوکے، خدا حافظ۔
جی شکریہ، خدا حافظ۔ حضور یہ مسئلہ دیکھیے پچھلے ہفتے بھی آیا تھا اور جواب شاید پورا نہیں ہو پایا تھا، ابھی بھی ان کا سوال یہ ہے، کہتے ہیں کہ میرا ایک بینک میں اکاؤنٹ ہے پاکستان میں، اور وہاں پہ مثلا وہی جو مسئلہ ہے اس کا پروفٹ جو آتا ہے اس کا کیا حکم ہے، اور امام خمینی رضوان اللہ تعالیٰ علیہ کی تقلید میں ہے یہ، تو اس کے اوپر آپ کیا حکم روشنی ڈالیں؟
دیکھیے اگر اسلامی بینک ہے،
جی
صحیح ہے، اس کے دو شعبے ہیں، اسلامی بینک ایک مرتبہ پرائیویٹ ہے، ایک مرتبہ سرکاری ہے،
یعنی اسلامی حکومت اگر ہے،
اسلامی حکومت ہے
جی،
یہ بینک اسلامی کلن یعنی مسلمان کا بینک ہے، ممکن ہے کافر حکومت میں، لیکن پورا جو ہے کہتے ہیں اس کا کام کرنے والے یا پورا قانون جو ہے وہ اسلام کے مطابق،
صحیح، جی
اگر اسلامی بینک ہے اور پرائیویٹ بینک ہے،
جی
پیسہ اگر آپ نے رکھا ہے اس میں،
جی
صحیح ہے، اگر سود کے شرط کے ساتھ رکھا ہے تو صحیح نہیں ہے، ربا ہے، حرام ہے،
صحیح
صحیح،
جی
جائز نہیں ہے
بالکل،
لیکن اگر آپ نے بغیر سود کے رکھا ہے، یعنی آپ کی نیت یہ ہے کہ ہم پیسہ رکھ رہے ہیں حفاظت کے لیے اپنے پیسے کی،
جی
اب اس میں ممکن ہے سود بھی حاصل ہو اس کو، تو ایسی صورت میں یعنی چونکہ ربا کی نیت نہیں ہے، وہ مشکل نہیں ہے، لیکن ایک مسئلہ، چونکہ پرائیویٹ بینک ہے اس میں بہت سے لوگ جو ہے وہ کچھ شکایتیں وہ نکالتے ہیں، وہ یہ ہے کہ ممکن ہے کوئی کہے کہ مسئلہ نہیں کہ اگرچہ درست ہے پرائیویٹ بینک ہے، لیکن پرائیویٹ بینک ہے اگر شرط ربا کے ساتھ رکھ رہا ہے وہ، تو شرط ربا کے ساتھ جائز نہیں ہے، بغیر شرط کے جائز ہے، صحیح ہے، استعمال کر سکتا ہے،
صحیح
ہے، لیکن اور اگر سرکاری بینک ہے،
گورنمنٹ بینک،
گورنمنٹ بینک ہے،
جی
اگر گورنمنٹ بینک ہے تو پیسے جو رکھ رہا ہے گویا بینک کو قرض دے رہا ہے، دونوں صورت میں پرائیویٹ یا قرض دے رہا ہے،
صحیح،
اگر ربا اور سود کی شرط ہے تو جائز نہیں ہے،
یعنی انہوں نے پہلے ہی سے یہ ارادہ کیا ہے کہ میں پیسے اس لیے رکھ رہا ہوں تاکہ اس سے
پروفٹ کروں، اس میں قانون بھی ہوتا ہے کہ مثلا اگر سود والا قانون ہے اس میں، تو سود اگر ہے تو قطعاً جائز نہیں ہے امام خمینی کے ہوں،
صحیح،
کسی بھی صورت سے،
جی
دوسروں کے وہاں ایک ہیلے شریع بھی معین کیا ہے، لیکن امام اس ہیلے شریع کو نہیں مانتے ہیں، اگر سود کے عنوان سے رکھا گیا ہے تو جائز نہیں ہے،
جی
لیکن اگر ان پیسہ حفاظت کے لیے رکھا ہے،
جی
صحیح ہے،
جی
اگر پیسہ حفاظت کے لیے رکھا ہے اور اس کے مقابل میں جو ہے وہ سود بھی دریافت ہو رہا ہے کچھ تھوڑا بہت،
جی
تو اس کو جو ہے کیا کہتے ہیں مثلا ناغہ سسانی کہتے ہیں کہ اس کو جو ہے حاکم شرع کی اجازت ہو تو نصف جو ہے استعمال کر سکتے ہیں، نصف فقرہ تقسیم کر سکتے ہیں،
جی
لیکن امام خمینی کی ماں اگر سود شرط ہے تو مشکل ہے۔
اچھا حضور، ایک یہ مسئلہ جو ہوتا ہے یعنی مضاربے والا،
ہاں یہ
اس کو آپ ذرا روشنی ڈالیے،
دیکھیے ہاں بہت اچھی بات آپ نے کہی، معمولاً اسلامی بینک میں جو ہے چونکہ جانتے ہیں ربا حرام ہے،
بے شک
اس میں قوانین ایسے بناتے ہیں جو جس کی شکل مضاربے کی ہے،
جی
یا جو ہے وکالت کی ہے،
جی
صحیح ہے، اگر مضاربے یا وکالت یا مشارکت کی صورت حال ہے تو قطعاً جائز ہے،
زیادہ تر جو ہے وہ مضاربہ ہے، جو
مضاربہ ہے مطلب کہتے ہیں،
لیکن اس کی آپ وہ وضاحت کیجیے،
جی اگر ہم نے پیسہ بینک میں ڈالا ہے،
جی
اور عنوان ہمارا مضاربے کا ہے،
جی
کہ اگر گھاٹا ہوگا تب بھی ہم شریک ہیں ان کے ساتھ،
ہاں
نفع ہے تب بھی شریک ہے،
یعنی اس پیسے کے ذریعے تجارت کی جائے گی،
تجارت کی جائے گی،
ہاں بالکل، اس میں نقصان ہوتا ہے تب
بھی ہم شریک ہیں، فائدہ ہے تب بھی شریک ہے، تو اس میں تو اصلا کوئی مشکل ہے ہی نہیں،
ہاں یہ جائز ہے،
یہ تو بالکل یعنی قانون اسلامی ہے مضاربہ، لیکن مشکل بینک یہ ہے کہ چونکہ اسلامی بینک ہے، کافر بینک بھی مشکل نہیں ہے،
صحیح
آپ پیسے رکھ کے سود حاصل کر سکتے ہیں، کوئی مشکل نہیں ہے،
جی
اگر کافر حکومت ہے،
جی جی
لیکن اسلامی حکومت میں چونکہ اسلامی حکومت ہے اور بینک بھی اسلامی ہے، اگر سود اس میں عنوان ہے تو قطعاً جائز نہیں ہے،
جی جی بالکل صحیح۔ مجھے امید ہے کہ جو ہمارے ناظر تھے جنہوں نے سوال کیا تھا، انشاءاللہ جواب پہنچ گیا ہوگا، اور پچھلے ہفتے بھی ایک سوال کیا گیا تھا، ان کو بھی جواب مل چکا ہوگا۔ اور حضور پھر جو ہے ایک سوال ہے، جی السلام علیکم۔ ہلو السلام علیکم
وبرکاتہ،
جی فرمائیے، آپ کا اسم شریف اور آپ کہاں سے کال کر رہے ہیں؟
بات کر رہا ہوں دہلی سے، जी आपके टीवी की आवाज ज्यादा है और आपकी आवाज बहुत कम है, हम तक साफ नहीं आ रही है, तो इसलिए आप टीवी की आवाज कम कीजिए या उसको बंद कीजिए। और आप जी
टीवी के बाद बंद करें।
जी फरमाइए जी, आप अपना सवाल बताइए।
हेलो
जी, जी सवाल बताइए
जी। हसनुल्लाह करीम साहब, आपको भी मेरा सलाम अर्ज है। और सवाल जो अभी भाई ने दुबई से किया है, तकरीबन इसी तरह का सवाल है
जी।
रात एक जगह गुफ्तगु हो रही थी तो वहाँ पे ये सवाल किया गया, क्योंकि बहरहाल वहाँ का आपने इस्लामी बैंकिंग निजाम बताया है
जी।
लेकिन जो हमारे हिंदुस्तान का बैंकिंग निजाम है, अगर यहाँ हम पैसा रखते हैं या वहाँ से हमें सूद हासिल होता है तो उसका क्या किया जाए?
हाँ सही जी, बहुत शुक्रिया कॉल करने के लिए। मज़हर साहब आपकी खिदमत में हम सलाम अर्ज करते हैं और आपसे खुदाफिज़ी करते हैं जी। खुदाफिज़ जी। मज़हर साहब, ये हिंदुस्तान से जनाब मज़हर साहब थे जो अभी कॉल कर रहे थे। सवाल इसी तरीके से, लेकिन वही जो तकरीबन आप जवाब दे भी चुके थे कि हिंदुस्तान में जो बैंक हैं उनके सिलसिले में आपका क्या?
हाँ देखिए, हिंदुस्तान की जो बैंक हैं उसमें दो सूरत है। आप मुर्दा कर्ज ले रहे हैं, लोन ले रहे हैं आप, मुर्दा पैसे रख रहे हैं
जी।
अगर पैसे रख रहे हैं और सूद हासिल कर रहे हैं आप, तो कतन जायज़ है, मुश्किल नहीं है।
सही,
इसमें किसी को कोई इख्तलाफ नहीं है।
हाँ बिल्कुल,
इत्तेफाक है, चूंकि वो काफिर हुकूमत है, उससे आप सूद ले सकते हैं
जी।
लेकिन अगर कर्ज ले रहे हैं
जी
प्रॉफिट के साथ, यानी वो सूद ले रहे हैं, एक लाख लिया है, उसके बाद आप से 1,20,000 लेना चाहते हैं
जी, जी
ये यहाँ पर थोड़ा मुश्किल है।
हाँ
यहाँ पर अगर वो, चूंकि अगर गैर इस्लामी मुल्क है
जी,
आगे सिस्तानी के नजरिया ये है कि आप कर्ज जब ले रहे हैं तो कर्ज का उनवान ना रखें उसमें, आप उसको ले गनीमत के उनवान से
जी।
अगर आप गनीमत के उनवान से लेंगे और फिर लेते वक्त ये नियत करें कि मैं कर्ज ले रहा हूँ, अपने आप को कर्ज दे रहा हूँ, हाकिम शरा की इजाज़त से खुद अपने आप को कर्ज दे रहा हूँ,
सही,
हाकिम शरा की इजाज़त से खुद मैं अपने आप को कर्ज दे रहा हूँ
जी,
तो ये कर्ज जो बाबा आपने लिया है वो आपने गवर्नमेंट से नहीं लिया है
जी,
बैंक से नहीं लिया, ये हाकिम शरा से आपने लिया है।
सही,
जब आपने हाकिम शरा से कर्ज लिया है, अगरचे आपको बैंक को पैसा देना है
जी
और इजाफा भी लेगा बैंक वाला, इससे कोई मुश्किल नहीं है नहीं, लेकिन चूंकि कर्ज का उनवान है, कर्ज आपने हाकिम शरा से लिया है, लिहाजा मुश्किल नहीं है, जायज़ है
जी। सही बिल्कुल,
और इस्लाम सूद, यानी सूद लेना कतन जायज़ है, लेकिन देना जो है उसमें एक दिक्कत की जरूरत है
जी, जी।
दिक्कत की जरूरत यही है कि जब कर्ज लें तो उसमें नियत ये करें कि मैं हाकिम शरा की इजाज़त से अपने आप को
जी। जी बिल्कुल हुजूर, बहुत शुक्रिया। और अभी एक सऊदी अरब से हमारे अजीज हैं अली रजा साहब, उनका सवाल है, देखते हैं उनका सवाल क्या है जी। अस्सलाम वालेकुम।
वालेकुम सलाम जी।
जी प्रोग्राम में आपको खुशामदीद कहते हैं और कॉल करने के लिए बहुत शुक्रिया, फरमाइए सवाल क्या है आपका?
जी मेरा सवाल थोड़ा डिफरेंट है
जी।
मैं इधर सऊदी अरब में काम करता हूँ, रेफ्रिजरेशन और एयर कंडीशनिंग का, ये मतलब एसी और फ्रिज का
जी। जी
और इधर में एक मुश्किल है ये है कि अगर कोई गैस हमारे पास आता है, हम उसका एसी लेके आते हैं, उसका वायर जला हुआ आता है,
सही,
वो उसका वायर हम लगा देते हैं तो वो हमें बोलता है कि ठीक है 10,000 हमें दे देता है। अगर वही वायर हम लगा के उससे बोलने के हमने इसको गैस डाला ये किया, वो हमें 100 रियाल देगा।
सही,
अगर हम वही काम 10 रियाल में करेंगे तो वो हमें ये बोलेगा कि आपको काम करने का नहीं पता, कुछ भी नहीं पता आपको, बुरा भला कह के चला जाएगा। अगर हम उससे बोलते हैं कि आपके एसी में गैस नहीं है, डालना पड़ेगा, तो वो हमें राजी खुशी 100 रियाल 150 रियाल देगा
जी।
तो मुझे जानना ये है कि ये सही है कि गलत है।
बिल्कुल इंशाल्लाह हम गुजारिश करेंगे अपने मेहमान से आपके सवाल का जवाब दिया जाए। हुजूर ये बहुत बड़ा मसला है, एक हमारे दोस्त डॉक्टर हैं, उन्होंने भी ये सवाल किया था कि हम जो दवा देते हैं वो दवा इतनी महंगी नहीं होती, जब हम दवा देते हैं सामने वाले को, अगर हम उससे असली पैसे लेंगे, मसलन कहेंगे ये 5 रुपए की दवा है, उसको कभी ज़िंदगी में वो फ़ायदा नहीं करेगी क्योंकि उसके ऊपर असर ही नहीं पड़ेगा, और अगर उसी से हम कहेंगे ये 50 रुपए हैं या 100 रुपए हैं तो वही दवा चूँकि एक नफसियाती असर भी होता है तो असर करती है। इसी तरह इन्होंने भी कहा कि जब हम ठीक करते हैं उसको तो अगरचे काम हमारा कम होता है, लेकिन अगर हम उससे कहेंगे कि मसलन 2 रियाल का काम हुआ है, 5 रियाल का काम हुआ है, तो वो बुरा भला कहेगा क्या तूने ठीक किया, तुम सही काम नहीं करते हो, लेकिन उसी के अगर हम 100 रियाल लेंगे तो उसके ऊपर असर भी पड़ेगा, वो खुश भी होगा, तो क्या किया जाए?
देखिए जहाँ तक मजदूरी का मसला है
जी,
मजदूरी जितना आपने काम किया है उतनी ही मकदार में मजदूरी ले
बिल्कुल
सकते हैं।
हक यही
है
जी,
और यही शरीयत का हुक्म भी है।
बिल्कुल
आपने काम किया है 10 रुपये का, आप उससे 100 रुपया लें कतान जायज़ नहीं है।
बिल्कुल
वो मुतमईन हो मुतमईन ना हो, इससे आपको आपको अल्लाह का जवाब देना है
जी,
आपको अल्लाह के वहाँ जो है वो हाजिरी देनी है।
सही,
खुदा ने मुताल ने कहा जितनी तुम्हारे जो काम जितना किया है तुमने उतनी मजदूरी लो, उससे ज्यादा मजदूरी लेना सही नहीं है किसी भी उनवान से।
जी बिल्कुल, चाहे उसके ऊपर असर हो या ना,
असर हो या असर ना हो, ये हमारी जिम्मेदारी।
बहुत शुक्रिया हुजूर। अभी एक कॉलर और है, देखते हैं उनका सवाल क्या है। जी आबिद अली साहब इराक से, सलाम अलैकुम।
वालेकुम सलाम वरहमतुल्लाहि वबरकातुहू।
जनाब बहुत खुशामदीद कहते हैं प्रोग्राम में आपको और कॉल करने के लिए शुक्रिया। फरमाइए सवाल क्या है आपका।
बहुत बहुत शुक्रिया राय जी, आपका माशाल्लाह से बहुत अच्छा प्रोग्राम चल रहा है। मुझे आपका और मौलाना साहब जो बैठे हैं उनको मैं सलाम अर्ज करता हूँ अपनी तरफ से।
वालेकुम सलाम, बहुत शुक्रिया।
सरकार मेरा सवाल ये है कि अभी जैसे आपको पता है गुंडे का आ रहा है रजब में, इसकी इस्लाम में क्या शरीयत है, इसके बारे में क्या रिवायत मिलती है इस्लाम में, कि अगर हमारे से कोई सवाल करता है कोई हमारे मतलब के लोग कि इस्लाम में ये कहाँ लिखा हुआ है, तो मैं उसको बता सकूँ कि ये यहाँ पर ये चीज लिखी हुई है।
जी, यानी 22 रजब को जो नजर की जाती है।
जी 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 बिल्कुल
जी बिल्कुल, बहुत शुक्रिया। इंशाल्लाह हम अपने मेहमान से गुजारिश करेंगे, आपके सवाल का जवाब दिया जाएगा। जी हुजूर, ये एक सवाल है और हर साल इस तरह के सवालात हमारे सामने आते हैं, प्रोग्रामों में पूछे जाते हैं कि 22 रजब को जो नजर की जाती है जिसको कुंडों का नाम दिया जाता है और माशाल्लाह हमारे बर्रे सगीर में हिंदुस्तान पाकिस्तान में काफ़ी रिवाज है इसका, तो इसकी क्या शरी यानी तोजी है, क्या आप इसके ऊपर रोशनी डालेंगे?
ये असल में इसका ताल्लुक जो है खुद मैं समझता हूँ सकाफत से ज़्यादा है
जी,
नस्बत दीन और इस्लाम और शरीयत से
जी।
वरना आप देखें कुंभ में या नजफ में मैं समझता हूँ शायद इस तरह का प्रोग्राम नहीं होता।
अलबत्ता हम जहाँ पे भी हैं, देखिए हिंदुस्तान पाकिस्तान से ताल्लुक रखने वाले मोमिनी जहाँ पे हैं पूरी दुनिया में अल्हम्दुलिल्लाह ये नजर बनाई जाती है।
मैंने कहा चूंकि हमारे वहाँ उलमाए किराम ने राइज किया है वहाँ राइज है, और क्या यहाँ ईरान में या और दूसरे मुल्कों में इस तरह की चीज़ें
जी।
अब ये कि कहीं रवायत है इसकी जो उन्होंने फरमाया कि कहीं रवायत देखी है नहीं, मैं चूँकि मेरी नज़र से कोई इस तरह की रवायत नहीं गुजरी है, लेकिन ये एक इस उनवान से मुस्तहसन है कि आप बहरहाल एक मोमिन का दिल खुश कर रहे हैं, आप इमाम के नाम से जो है वो मोमिन को खिला रहे हैं, ये इस उनवान से जो है मुश्किल नहीं है
जी बिल्कुल।
लेकिन अब ये रहा कि कोई दलील शरी उसके पास है, ये आम अमूमात जो हैं और जो इतलाक़ रवायात हैं कि मसलन कि मोमिन को खुश करना चाहिए, मोमिन को इन्फाक वाली रवायतें हैं
बिल्कुल
खर्च करना चाहिए मोमिन, इमाम से मंसूब करके, तो ये मुश्किल नहीं है, लेकिन बहरहाल अब
जी जी बिल्कुल
इफराद और तफरीत नहीं होनी चाहिए।
जी जी बिल्कुल बजा फरमाया आपने। हुजूर एक सवाल है, बहुत अहम सवाल है, इसके ऊपर बहुत ताकीद की गई है कि आप हर हफ्ते हम आपको सवाल भेजते हैं लेकिन आप जवाब नहीं देते हैं। व्हाट्सएप के जरिए ये सवाल आया था कि देखिए मामूलन एक तो ये कि लड़की का जो सिन बलूग है हमारे यहाँ हिंदुस्तान पाकिस्तान में खासतौर पर ऐसा होता है कि लड़की जब 9 साल की होती है बताया जाता है 9 साल की लड़की के ऊपर वाजिब हो जाता है रोज़ा भी और नमाज भी, ये उसका सिन बलूग है, लेकिन इस उम्र में आने के बाद उसके लिए बड़ा सख्त होता है अपनी जिम्मेदारियों को अदा करना, उस तकलीफ के ऊपर खासतौर पर रोज़ा जब रमज़ान आता है तो सख्त होता है, यानी जिस्मानी एतबार से इतनी कुव्वत नहीं होती बदन में कि पूरे महीने के रोज़े रख सकें, तो उनकी जिम्मेदारी क्या है इसके ऊपर?
ये वाकई बहुत संगीन मसला है हमारे वहाँ
जी,
चूँकि हमारे वहाँ खवातीन की यानी बच्चियों की रुश्द जो है वो वैसी
नहीं है, बिल्कुल बिल्कुल
ईरान और इराक में रुश्द बहुत अच्छा है अल्हम्दुलिल्लाह, लेकिन हमारे वहाँ ये रुश्द नहीं है
बिल्कुल,
हमारे वहाँ बच्चे बहुत ज़ईफ़ होते हैं, लेकिन मशहूर कौल की बिना पर सिन बलूग 9 साल कमरी के जब गुजर जाए
जी
ये सिन बलूग है शरी
जी,
इसमें बच्ची बालिग हो जाती है
जी,
और जब बच्ची बालिग हो गई तो उसके ऊपर तमाम वाजिबात और मुहर्रमात की रियायत ज़रूरी है
जी,
इसमें नमाज भी है रोज़े भी हैं।
सही,
अब मसला रहा रोज़े का, रोज़ा सख्त है उसके लिए
बिल्कुल,
तो तन्हा सख्ती ये सबब नहीं बनेगा कि वो रोज़ा ना रखे
जी,
लेकिन अगर सख्ती के अलावा दूसरा उनवान आ जाए
जी
ज़रर हो उसके लिए
बिल्कुल
ज़रर
हो, कभी कभी ज़रर होता है यानी बच्चा अगर रख लेता है तो दोपहर के बाद इतनी निढाल हो जाती है वो हमारी बच्ची कि बिल्कुल,
अगर अगर ज़रर का उनवान लाहक हो रहा है तब रोज़ा नहीं सही है
जी जी,
अगर ज़रर हता मुझे भी अगर ज़रर हो तो मेरे ऊपर भी तकलीफ साकित है मुझसे रोज़ा मैं नहीं रख सकता।
सही 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 बिल्कुल,
अब यह कि इस रोज़े की कज़ा कतन कर रखनी पड़ेगी
जी बिल्कुल,
चूँकि रोज़ा है माह मुबारक का
हाँ।
और उसके कजा और रोजा नहीं रखे कजा वाजिब है
जी जी,
और एक कभी कभी ऐसा
अगले साल तक दरमियान में जो
अगले साल दरमियान
हो हाँ। उनमें वो
उनमें कभी भी रख कर सकती है जाड़े में मसलन
जी,
या अगर मसलन की पूरे साल वो जो है क्या कहते हैं कमजोर रही
सही
दूसरा साल आ गया
जी,
तब भी जो है वो उसके कजा बहरहाल
जी
करनी पड़ेगी
बिल्कुल। हुजूर आप माफ कीजिएगा, अभी एक हमारे कॉलर और हैं, देखिए उनका सवाल क्या है। जी अस्सलाम वालेकुम।
वालेकुम सलाम जनाब,
बहुत शुक्रिया कॉल करने के लिए और आपको प्रोग्राम में खुशामदीद कहते हैं। जी फरमाइए आपका इसमें शरीफ और कहां से आप कॉल कर रहे हैं?
मैं कौशल बोल रहा हूं कुवैत से।
जी शुक्रिया फरमाइए।
जी मुझे जरा सा कुंभ के मसले में जरा सवाल था।
जी फरमाइए।
मेरे पास कुछ खुम्स और खुम्स का पैसा था, तो मैं तकलीद में हामी साहब की हूँ
जी।
तो मुझे जो मेरे यानी मैं इंडिया रहने वाला हूँ
जी,
तो वहाँ जो मेरे जो उनके वकील हैं
सही,
तो उनके ऊपर मेरा एतबार नहीं है
सही।
और मैं कुछ उसमें ये चाहता था कि जो मुफलिस या गरीब या गुरबा कुछ ऐसे मतलब है जिसको मैं अपने हाथ से उसमें मौलाना इजाजत दे के, मैं यहाँ भी कुवैत में गया था उनके वकील के पास, उन्हीं ने वहाँ मतलब मिलने से मुझे इनकार कर दिया था।
जी जी सही, यानी आप चाहते हैं कि खुद आप तो अपनी सवाबदीद पे उसको खर्च करें।
जी जी
सही जी,
तो मैं उसकी जी जी
जी फरमाइए, और कुछ है सवाल तो वरना फिर जी।
नहीं बस यही सवाल है कि मैं उसके जो हक्के इमाम है और जो खुम्स है
सही बिल्कुल
है ना, तो इसके लिए मैं इजाजत चाहता हूँ कि इसके मसले में कुछ बताएं।
जी जी जरूर इंशाल्लाह हम गुजारिश करेंगे अपने मेहमान से, बहुत शुक्रिया कॉल करने के लिए। जी हुजूर ये इनका सवाल है, आपने खुद भी सुना कि मकाम मुअज्जम रहबरी हज़रत आयतुल्लाह अल-उज़्मा खामनेई क्या फरमाते हैं इस सिलसिले में।
जी सहमे इमाम के बारे में,
जी सहमे इमाम के
देखिए इनका
नज़र खुम्स के बारे में, पूरे उन्होंने कहा खुम्स के बारे में,
उन्होंने खुसन बिल यानी सही इमाम की तस्करा खुलासे कुलन इमाम यानी हज़रत आयतुल्लाह अल-उज़्मा खामनेई हफ़ज़हुल्लाह ताला का नज़रिया ये है
जी
कि असलन बग़ैर आप मर्जा की इजाज़त के सर्फ नहीं कर सकते,
सही
अपनी सलाहदीद के मुताबिक सर्फ नहीं कर सकते बगैर उनकी इजाज़त के।
जी बिल्कुल,
सबसे आसान तरीका यह कि उनके जो है वकला जो जहाँ हैं उनकी उनसे इजाज़त ले लें या उनसे जो है उन तक पहुँचा दें।
हाँ,
और अगर आपको इत्मीनान नहीं है उनसे
जी,
तो आप बहरहाल किसी और जरिए से आप जो है
किसी दूसरे वकील के जरिए उनसे
रब्ता करके बगैर इजाज़त के सर्फ नहीं कर सकते,
या फिर ये कि उनके दफातर मौजूद हैं यानी दफ्तर तक
पहुँचा दीजिए, आप बरिज़िम हो जाएंगे। लेकिन अगर आप जो है खुद से सर्फ कर रहे हैं तो आप मुश्किलें चूँकि मुमकिन है गलत जगह सर्फ हो जाए और आप उतने उमूर से वाकिफ़ नहीं है जितना मर्जा वाकिफ है कहाँ सर्फ होना चाहिए कहाँ सर्फ नहीं होना चाहिए, लिहाजा ज़रूरी यह है कि इजाज़त के बगैर सर्फ ना किया जाए।
हुजूर बहुत शुक्रिया। अभी एक हमारे कॉलर और हैं बहरेन से, आइए उनको भी देखते हैं उनका क्या सवाल है। जी हसन साहब सलाम अलैकुम।
हेलो सलाम अलैकुम
जनाब, कॉल करने के लिए बहुत शुक्रिया, फरमाइए आपका सवाल क्या है।
मेरे पास एक जोड़ा था, चार साल पहले मैंने लिया था
जी,
ये इस पर कितने यानी मैं कपड़ा पूरा दे दूं तो ये कपड़ा पूरा हो जाएगा या चार साल का पूरा देना पड़ेगा।
ये खुम्स की बात कर रहे हैं आप?
ये खुम्स के अगर वो चार साल को पहले तो कपड़ा लिया था पहले
जी जी जी,
इसका यानी कि चार साल पूरा देगा या कपड़ा ही देगा तो।
जी 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 ठीक है, जरूर बिल्कुल हम आपका सवाल समझ गए, बहुत शुक्रिया कॉल करने के लिए। जी हुजूर इनका भी खुम्स के सिलसिले में सवाल है कि चार साल हो गए और मैंने खुम्स नहीं अदा किया है और जो अब बचा हुआ है उसका अभी मेरी जिम्मेदारी क्या है?
हाँ अब यही कि इन्होंने जो चार साल तक खुम्स नहीं दिया है
जी,
इसका एक मसला आया। और फिर इनका सबसे पहला वजीफा ये है कि पूरा जो है वो जितने अगर इनको याद है
जी
कि हर साल की बचत कितनी थी,
सही,
चूँकि जो मौना खर्च हो रहा है यानी जो साल में जो खर्च हो रहा है हलोयाल पे उस पर खुम्स नहीं है,
बेशक
बचत पे खुम्स है
जी,
सही है
बिल्कुल।
उसको अगर उनको अगर याद है कि पहले साल हमारी बचत कितनी थी,
सही,
उसको रख लें, दूसरे साल कितनी बचत थी उसको रखें, तीसरे साल कितनी बचत थी उसको रखें,
सही,
बचत में खुम्स वाजिब है
जी,
इन सबको मिला के खुम्स निकालें,
सही।
अब रहा मसला इस साल का, अगर साल तारीखी उनका मुअय्यन है आ गया है
जी,
तो जितनी मौजूदा रकम है
जी जी
सही है
जी बिल्कुल,
उन सबको जो है वो हिसाब करके
जी
20वां हिस्सा जो है वो।
हुजूर बहुत शुक्रिया, अभी बहुत से कॉलर हमारे लाइन पे हैं लेकिन उनसे भी खैर हम माजरत चाहते हैं और आपके बहुत शुक्रगुजार हैं, आपने बड़ी जहमतें की हैं और यानी हम आपसे यहीं पर खुदा हाफ़ी करेंगे, खुदा आपको सलामत रखे, हमारे लिए भी दुआ कीजिएगा इंशाल्लाह। और हम अपने तमाम नाज़रीन के बहुत शुक्रगुजार हैं कि प्रोग्राम को उन्होंने इस तरीके से इस्तकबाल किया, और जो हमारे दूसरे नाज़रीन रह गए हैं जिनसे हम गुफ्तगू नहीं कर सके जिनके सवालात नहीं ले सके उनसे हम माजरत चाहते हैं और शर्मिंदा हैं, इंशाल्लाह अगले प्रोग्राम में आप कॉल कीजिएगा, अगले प्रोग्राम में इंशाल्लाह हमारे मेहमान आपके सवाल का जवाब देंगे। बहुत शुक्रिया आपके कॉल करने का, आपको खुदा सलामत रखे, हम आपके लिए दुआगो हैं और आपसे भी दुआओं की इल्तमास है। खुदा हाफिज़, फ़ी अमानिल्लाह।